यो एडभेन्टिस्ट ओल्ड रेडियो हो, तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.orgमा लेखी पठाउन सक्नुहुनेछ, अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।
श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। आशाका सन्देश सहित, प्रेम र विश्वासको सन्देश सहित आशाको बाणी कार्यक्रम रेडियोको तरङ्ग मार्फत तपाईँको सामु आइपुगेको छ। आजको कार्यक्रमले तपाईँको जीवनमा नयाँ सन्देश पुर्याउन सकेकै होस्, हाम्रो शुभेच्छा तपाईँको निम्ति यही रहनेछ। दैनिक यसलाई सुन्ने गर्नुहोस् र आफूलाई चाहिने प्रकारको आशिष र अगुवाई अवश्य यहाँले लिन सक्नुहुनेछ भनेर हामीले आशा लिएका छौँ। आउनुहोस् आजको कार्यक्रमलाई पनि हामी एउटा मधुर भजन सहित अगाडि बढाउँ। समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टी अभिवादन। म पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर तपाईँहरूको सामु उपस्थित भएको छु। आउनुहोस् आजको यो आत्मिक रेडियो यात्रालाई अगाडि बढाउनु भन्दा पहिले हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्छौँ। जीवी जिउँदो महान दयालु परमेश्वर, प्रभु यीशु, हामी धन्यवादी छौँ रेडियो कार्यक्रमको लागि। प्रभु, यो कार्यक्रमलाई म तपाईँको हातमा राख्दछु। यसलाई तपाईँको राज्य महिमाको प्रचारको खातिर यो देश र सारा संसारभरि प्रयोग गर्नुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, आजको प्रस्तुतिमा म मानिस परमेश्वरको हातको सिप भन्ने विषय लिएर तपाईँहरूको सामु उपस्थित भएको छु र त्यसैको सेरोफेरोमा रहेर आजको यो वचनलाई म अगाडि बढाउँदछु। 19 शताब्दीका एक ठुला दार्शनिक थिए र उनी एक दिन गहिरो सोचमा परेका हुन्छन्। र उनको सोच के थियो भन्दा, मानव जाति हुनु भनेको के होला भन्ने तर्क वितर्कले उनको दिमाग खेलिरहेको थियो। त्यही सोचका साथ एक बिहान उनी हिँडिरहेका थिए र अचानक उनी एक अपरिचित मानिससँग ठोकिन पुग्छन् र त्यो ठोकिने मानिसले रिसको झोकमा त्यो दार्शनिकलाई भन्छ, तैँले आफूलाई को भनेर ठानेको छस्? दार्शनिकले भन्छन्, म को हुँ? मलाई नै थाहा छैन, तर थाहा पाउन पाए हुन्थ्यो। आज यो प्रश्न धेरै मानिसहरूको मनमा उब्जिएको छ र धेरै मानिसहरूको चिन्तनको विषय भएको छ, म को हुँ? हामी मानिस जाति भएकोले हामी के हुँ? जगतको समुद्रको बालुवाका कण जस्ता यस पृथ्वीमा हामी के गरिरहेका छौँ? यहाँ हामी कसरी जन्मिन पुग्यौँ र किन आयौँ? यी जिज्ञासाहरूको उत्तर मानिसले धेरै समय अघिदेखि नखोजेको होइन, तर त्यसको विषयमा स्पष्ट जवाब अझसम्म धेरै मानिसले पाएका छैनन् जो संसारमा भौतिक रूपमा छैनन्। र वर्तमान पुस्ताले पनि यही प्रश्नको जवाबको खोजीमा अनेकौँ अन्वेषण र अनुसन्धान गरि नै रहेको छ हामी पाउँछौँ। र सांसारिक ज्ञान र विज्ञानलाई आधार मानेर खोजिने उत्तरहरूले कयौँ मानिसलाई सन्तुष्ट पार्न सकेको छैन र सक्दैन पनि। तर श्रोता मित्र, तपाईँ आफ्नो जीवनको उपस्थिति यस संसारमा किन, के को लागि र कस्तोद्वारा भयो भने बुझ्न चाहनुहुन्छ, त्यसको उत्तर केवल पवित्र धर्मशास्त्र बाइबलमा पाउनुहुन्छ। मानव जाति र सृष्टिको बीचमा अति निकट सम्बन्ध भएकोले नै मानिसमा उब्जिएका प्रश्नको जवाब पनि बाइबल धर्मशास्त्रले नै दिन सक्छ, किनकि तपाईँ हामी अर्थात् मानव जाति परमेश्वरको हस्तकला हो, हातका सिप हो। उहाँले हामीलाई आफ्नै स्वरूप र प्रतिरूपमा सृष्टि गर्नुभयो र पवित्र धर्मशास्त्र बाइबल परमेश्वरका वचनहरूले भरिएको सङ्घाल हो। त्यसकारण परमेश्वरको अस्तित्वलाई स्वीकार गर्ने सङ्घाल हो। आज परमेश्वरको अस्तित्वलाई अस्वीकार गर्ने विभिन्न सिद्धान्तहरूले मानव जीवनको कुनै मूल्य, मान्यता वा लक्ष्य छैन भनी मान्दछ। अर्थात् हामी व्यवस्थित वा सुनिश्चित तरिकाले संसारमा आएका होइनौँ, तर अचानक हाम्रो उत्पत्ति कतैबाट भएको हो भन्ने कुरामा परमेश्वरलाई नमान्ने मानिसहरूले विश्वास गर्दछ। तर यस संसारमा तपाईँ र मेरो उपस्थिति परमेश्वरको योजना र व्यवस्था अनुसार भएको हो भन्ने कुरा पवित्र धर्मशास्त्र बाइबलले प्रमाणित गर्दछ। पवित्र धर्मशास्त्र बाइबलको पहिलो पुस्तक उत्पत्ति 1:27 मानिस जातिको सृष्टिको विषयमा यसरी लेखिएको छ। आउनुहोस् हामी पढौँ, उत्पत्ति 1:27। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर र नारिणी गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। यसलाई अझ स्पष्ट रूपमा बुझ्न यही उत्पत्ति 1:26 हामी पढ्नुपर्छ। आउनुहोस् हामी हेरौँ 26 पद। त्यहाँ सृष्टिको विषयमा के लेखिएको छ। फेरि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरू। श्रोता मित्र, उत्पत्ति एक अध्यायको 26 र 27 पदहरूले स्पष्ट रूपमा भन्दछन् कि परमेश्वरले मानिसलाई विशेष लक्ष्य लिएर सृष्टि गर्नुभयो। त्यसकारण तपाईँ हामी अचानक त्यसै वा सूक्ष्म जीवबाट विकास भएर यो अवस्थामा आयौँ भन्ने धारणामा कुनै सत्यता छैन। यो तपाईँ हाम्रो आफ्नै अनुभव र आँखाले देखेका कुराहरू पनि हुन्। मानव जातिको सृष्टिदेखि नै परमेश्वरले हाम्रो जीवनलाई उद्देश्यपूर्ण र अर्थमूलक बनाउनु भयो, किनकि परमेश्वरको सृष्टिमा मानव जातिलाई उहाँले विशेष रूपमा सृष्टि गर्नुभयो। परमेश्वरको स्वरूपमा बनाइएका तपाईँ हाम्रो जीवनको खास लक्ष्य छ। त्यही लक्ष्य प्राप्तिको निम्ति परमेश्वरले तपाईँ र मलाई सृष्टि गर्नु, परमेश्वरले निर्धारण गर्नुभएको लक्ष्यलाई प्राप्ति गर्न हामी यस संसारको यात्रामा छौँ भने तपाईँ र मैले बुझ्न आवश्यक छ। आज कयौँ बुद्धिजीवी तथा चिन्तकहरूले मानव जीवनको उपस्थिति र लक्ष्यको बारेमा आफ्नै धारणाहरू प्रस्तुत गरेको पाइन्छ। कतिपय ती बुद्धिजीवीहरूले हामी जन्मनुको कुनै अर्थै छैन, न त उद्देश्य नै छ भनेर तर्क पनि गर्ने गर्दछन्। तर तपाईँ र म परमेश्वरको योजना अनुसार उहाँको स्वरूपमा सृष्टि गरिएका हौँ र परमेश्वरले उहाँको महिमाको लागि हामीलाई सृष्टि गर्नुभएको भनेर पवित्र धर्मशास्त्र बाइबलले स्पष्ट रूपमा भन्दछ। पवित्र धर्मशास्त्र बाइबलको भजन सङ्ग्रह 100 अध्यायको 3 पदमा यसरी हाम्रो परमेश्वर र हाम्रो सृष्टिको बारेमा लेखिएको छ। आउनुहोस् हामी पढौँ भजन सङ्ग्रह 100 अध्याय 3 पद। परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान, उहाँले नै हामीलाई बनाउनु भयो र हामी उहाँकै हौ, हामी उहाँका प्रजा र उहाँको खर्कका भेडाहरू। यी पदहरूले स्पष्ट रूपमा परमेश्वरले तपाईँ र मलाई बनाउनु भयो र उहाँ हाम्रो प्रभु अर्थात् स्वामी हुनुहुन्छ भनी भन्दछ। श्रोता मित्र, तपाईँ र म परमेश्वरका हातका सिप अर्थात् उहाँका सृष्टि हौँ, यो कुरालाई मनन गरौँ। तपाईँ र ममा कति कमजोरीहरू होलान्, तापनि तपाईँ र म कुनै तल्लो स्तरको जनावरबाट विकसित हुँदै यो अवस्थामा वा मानिस भएका होइनौँ, तर हामी त परमेश्वरकै हातबाट सृष्टि भएका हौँ भन्ने विश्वासले तपाईँ र मेरो जीवनको मूल्यलाई कसरी गरिमा भए मनाउँछ। हाम्रा आदिम पिता एवं माता रगत र मासुले बनेका थिए, तापनि उनीहरू परमेश्वरका स्वरूपमा थिए। हामी उनीहरूका सन्तान हौ र हाम्रो सृष्टि कुनै बाँदरको स्वरूपमा नभए परमेश्वरको स्वरूपमा भएको भन्ने ज्ञानले हामी विशेष जाति हौ भन्ने कुरालाई प्रमाणित गर्दछ र त्यसले तपाईँ हामी बहुमूल्य जीव हौ भनेर सिकाउँछ पनि। पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति 1 अध्यायको 26 पद फेरि हामी पढौँ, जुन पदले परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो भनेर स्पष्ट बनाउँछ। उहाँले आफ्नै स्वरूपमा सृष्टि मात्र गर्नु भएन तर हाम्रो काम के हो भने स्पष्ट पनि पारिदिनु। अब तपाईँ हामी परमेश्वरको स्वभाव लिएर सृष्टि भएका जाति भएको कारण हामीले हाम्रो जीवनलाई उद्देश्य एवं अर्थमूलक ढङ्गले परमेश्वरको इच्छालाई सफल बनाउन अगाडि बढाउनु पर्छ, न कि व्यर्थमा जीवनका अमूल्य पलहरूलाई बिताउने होइन। परमेश्वरले तपाईँ र मलाई सुम्पिने भएको जिम्मेवारीलाई हामीले बुझ्नुपर्छ, त्यसप्रति संवेदनशील हुन आवश्यक छ र उहाँले गर्नुभएका सम्पूर्ण सृष्टिहरू मानिसको संरक्षणमा छोड्नु भयो र उहाँले आफ्नो लक्ष्यलाई पूरा गर्नको लागि तपाईँ र मलाई अर्थात् मानव जातिलाई विभिन्न वरदानहरूले सुसज्जित पार्नु भएको छ र तपाईँ र ममा भएका शारीरिक, बौद्धिक, आत्मिक र सामाजिक वरदानहरू मानवभित्र परमेश्वरको महिमाको निम्ति हामीले प्रयोग गर्नुपर्छ भन्ने परमेश्वरको सदिच्छा हो र हाम्रो कर्तव्य पनि हो। परमेश्वरको स्वभाव र चरित्र कस्तो छ भन्ने कुरा परमेश्वरका सृष्टिहरूबाट स्पष्ट हुन्छन्। यदि हामी प्रकृतिलाई हेर्यौँ भने कसरी प्रकृतिका चक्रहरूले निरन्तर रूपमा परमेश्वरको प्रेम, दया र लाई प्रकट गर्दछ, के तपाईँले कहिले यस विषयमा सोच्नु भएको छ त? यदि छ भने निश्चय नै तपाईँ सही बाटोतिर अगाडि बढ्दै हुनुहुन्छ। यदि छैन भने कृपया गरेर प्रकृतिसँग वार्तालाप गर्नुहोस्, समय बिताउनुहोस्। तपाईँ र हाम्रा अगाडि भएका खोला नाला झरना तिनीहरूको कलकल आवाज निश्चलपन रुख बिरुवा चराचुरुङ्गी अनि तिनीहरूले व्यक्त गरेका परमेश्वरको प्रेमलाई हामीले कहिले गम्भीर भएर सुन्ने र बुझ्ने कोसिस गरेका छौँ त? यदि छैन भने गरौँ। तिनीहरूले पनि हामीलाई परमेश्वरतर्फ नजिक्याउँछन् र परमेश्वरलाई चिन्ने अवसर हामीलाई प्रदान गर्दछ। दुर्भाग्यवश आज अधिकांश मानिसहरूले परमेश्वरको सुन्दरता, स्वच्छन्दता, प्रेम, दया र त्यागलाई बुझ्ने कोसिस नगरेको देखिन्छ र कतिले त बुझेर पनि नबुझे चाहिँ गरी आफूलाई सांसारिकपनमा भिजाउन वा व्यस्त बनाउन लागि परेको हामीले देखेकै छौँ र भोगेका पनि छौँ। मानिसले आफ्नो कामद्वारा परमेश्वरलाई देखाउनु पर्थ्यो, अर्थात् हाम्रो बोली, वचन, विचार, खानपिन, बानी व्यवहारले हामी सृष्टिकर्ता परमेश्वरको स्वरूपमा उहाँ अर्थात् उहाँद्वारा सृष्टि सृजिएका हौ भन्ने देखाउनुको सट्टा हामी निरन्तर रूपमा खस्कदो अवस्था भएर बढ्दैछौँ। मानौ हाम्रो यो संसारको उपस्थिति केवल खानु, पिउनु, लाउनु, मोज मजा गर्नु त्यो बाहेक अरू केही छैन। परमेश्वरले तपाईँलाई परमेश्वरका यी रहस्यहरू बुझ्ने शक्ति दिनुहोस्। यही मेरो कामना।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप, आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौँ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ: www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
यो आशाको बाणी रेडियो कार्यक्रम हो। म प्रस्तुता धनलाल राई यहाँहरूलाई यस कार्यक्रममा न्यानो स्वागत गर्दछु। उद्देश्य प्रेरित पुनर्जन्म देश देशभरका आत्मा परिवर्तित कथाहरूमा आजको कथा परमेश्वरको तीर्खा, मरिया सिसिला फ्रेयर, उरुग्वे, दक्षिण अमेरिका। जब उनको श्रीमानले उनलाई छोडेर गए, तब सिसिलिया अत्यन्तै विचलित भइन्। वर्ष 30 सिसिलियाको गर्भाशयमा क्यान्सर भएको थियो। उनी अत्यन्तै पीडामा थिइन्। आफ्नो पीडा बढेर गएकोले श्रीमानले छोडेको होलान् भनेर उनले सोचिन्। उनको श्रीमानलाई उनले महिनौसम्म छुन पनि पाएकी थिएनन्। तर उनको आमाले अर्कै सोचेकी थिइन्। आफ्नी छोरीले सेभेन्थ डे एडभेन्टिस्ट चर्चमा समावेश हुने निर्णय गरेकीले आफ्नो ज्वाइँले छोरीलाई छाडेको आरोप उनले लगाएकी थिइन्। धेरै वर्ष अघि सिसिलियाको घर रहेको उरुग्वेको मर्सिडिज गाउँमा सेभेन्थ डे एडभेन्टिस्ट चर्चले सुसमाचार प्रचार गरेको थियो। त्यसबेला उनले त्यस चर्चमा बत्तीसमा लिएकी थिइन्। बत्तीसमा लिएपछि सिसिलिया आफ्नो श्रीमानसँग रमझम गर्न पार्टीहरूमा गइनन् र उनले जाँड रक्सी पनि खान छोडिन्। तिमीले सेभेन्थ डे एडभेन्टिस्ट चर्चमा जान थालेकोले तिमीले तिम्रो श्रीमानलाई गुमायो, आमाले सिसिलियालाई भने। भाग्यमा सिसिलियालाई शल्यक्रियाद्वारा उपचार गरियो र उनमा भएको क्यान्सरको भागलाई हटाइयो। तर उनी चर्चमा जान छोडिनन्। उनी अरूकै घरमा काम गर्थिन्। तीनवटा छोराछोरीहरूलाई हुर्काउनु परेकोले उनले काम नगरी पुग्दैन थियो। काममा शनिबार पनि जानुपर्ने भएकोले उनले सावत पालना गर्न सकिनन्। धेरै वर्षपछि उनका छोराछोरीहरू हुर्केर विवाह पनि गरे। तर सिसिलियालाई आफ्नो श्रीमानले छोडेर गएकोले उनको चित्त फाटिरहेको थियो। जब उनकी आमाको मृत्यु भयो, तब उनले जोनलाई अझै तितो मान्न थालिन्। अनि उनी उरुग्वेको राजधानी मन्टी भिडियोमा आफ्नी जेठी छोरी ज्वाइँ र तीनजना नाति नातिनाहरूसँग बस्न गइन्। त्यसै बेला उनी परमेश्वरको बारेमा सोच्न थालिन् र घरको नजिक सेभेन्थ एडभेन्टिस्ट चर्च भएको भए हुन्थ्यो भनेर सोच्न थालिन्। जसरी तसरी स्थानीय एडभेन्टिस्ट चर्चले सञ्चालन गरेको आशाको बाणी रेडियो कार्यक्रम सुन्न थालिन्। मैले यो कार्यक्रम कसरी सुन्न पाएँ मलाई थाहा छैन। यो परमेश्वरका हातमा थियो कि मैले यो रेडियो कार्यक्रम सुन्न पुगेँ। खुसी भएर सिसिलियाले भने, एक दिन रेडियो सुनिरहेकै बेलामा उनको घरको नजिकैको टोलमा एडभेन्टी चर्च रहेको थाहा पाए। उनी गोज सेभेन एडभेन्टी चर्चमा जनवरी 1, 2017 हिँडेर गइन्। त्यो चर्च औपचारिक रूपमा भर्खर खोलिएको थियो। उनले परमेश्वरसँग नयाँ वर्षमा नयाँ जीवनबाट सुरु गर्न चाहेकी थिइन्। उनले तुरुन्तै बप्तिस्मा लिन चाहेकी थिइन्। तर पास्टरले बाइबलको ज्ञानमा फेरि ताजा हुन सल्लाह दिए। त्यसको 5 महिनापछि अर्थात् मे 18 उनले बप्तिस्मा लिइन्। त्यस दिनदेखि म धेरै खुसी छु। परमेश्वरले मेरो जीवनलाई परिवर्तन गर्नुभयो। मेरो जीवनबाट तितोपना र पीडा उहाँले हटाउनु भयो। सिसिलियाले आफ्नो खुसी व्यक्त गर्दै भने, परमेश्वरले उनको जीवनमा तितोपना हटाइरहनु भएको छ भनेर उनलाई थाहा भयो र उनी मुस्कुराउन थाले। चर्चका सदस्यहरूले पनि उनी खुसी भएको देख्न थालेका थिए। तिमी आजभोलि हँसिलो देखिन्छौ नि। हो, म धेरै खुसी छु, उनले जवाब दिइन्। चर्चमा फर्केपछि सिसिलियाले आफ्नी छोरी र ज्वाइँको निम्ति प्रार्थना गर्न थाले। तिनीहरूले पनि येशूलाई विश्वास गरून् भन्ने उनले चाहेकी थिइन्। जब उनी प्रार्थना गर्न थाले तब चर्चको एकजना मानिस मिसिनेरी विश्वासीले अङ्ग्रेजी राम्रोसँग बोलेको थाहा पाइन्। उनी ब्राजिलका थिए। सिसिलियाको ज्वाइँ घर तथा भवनहरूको नक्सा बनाउँथ्यो। उसले अङ्ग्रेजी सिक्न चाहेको थियो ताकि उसले बाहिर देशमा गएर काम गर्न सकोस्। तर उसलाई अङ्ग्रेजी थाहा थिएन। त्यस ब्राजिलियन मिसिनेरीको अनुमतिले सिसिलियाले आफ्नो ज्वाइँलाई आफूले चर्च जाँदा अङ्ग्रेजी सिकाउने शिक्षक भेटाएको भनेर भनिन्। यो तरिकाले मैले ज्वाइँलाई चर्चमा सम्पर्क गर्न लगाएँ। उनले चर्चको पास्टरसँग र अरूसँग मित्रता कायम गरे र चर्चको क्रियाकलापमा उनले पनि भाग लिन थाले। सिसिलियाले भनिन्, तर उनको छोरोलाई चर्चमा लैजान चाहिँ धेरै गाह्रो भयो। जब सिसिलियाले आफ्नो छोरीलाई परमेश्वरको बारेमा कुरा गरिन् तब उनकी छोरी ऋषेन्द्र भनिन्, के तपाईँले मलाई चर्चमा जान फेरि कर गर्न लाग्नुभयो? अन्तमा सिसिलियाले भनिन्, मैले त्यो भनेको होइन। म मरेपछि जब म आँखा खोल्छु तब म तिमीलाई फेरि भेट्न चाहन्छु। उनको यो वचनले छोरीको मन छोयो। अहिले उनी र उनको श्रीमानले बप्तिस्मा लिन बाइबल अध्ययन गरिरहेका छन्। मेरो जीवनमा परमेश्वरले अचम्मको काम गर्नुभएको छ, हर्षित हुँदै सिसिलियाले भनिन्। सिसिलिया अहिले वर्ष 60 छिन्। उनी गोज सेभेन एडभेन्टी चर्चमा जान्छिन्।
आदरणीय मित्र, बाइबलले बताएको छ परमेश्वरले तीर्खाकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। हामीलाई दिइएको यो छोटो समय आशाको बाणीको प्रस्तुतिको समयमा हामीले हाम्रा श्रोताको आत्मिक भोकलाई केही मात्रामा भए तापनि सही प्रकारको खोराक पस्केर आत्मिक सन्तुष्टि दिन सकेका छौँ, केही ऊर्जा थप्न सकेका छौँ भनेर हामीले आशा राखेका छौँ। आफ्ना मनमा भएका केही दुविधा र शंकाहरू छन् भने अवश्य हामीसँग बाँडेर शंकाको निवारण गर्नुहुनेछ र सही प्रकारको बाटो पहिलाउन सक्नुहुनेछ। परमेश्वरको सच्चाईले अझ राम्रो बुझ्न सक्नुहुनेछ र आफ्नो जीवनलाई परमेश्वरमा पूर्ण समर्पित भएर समर्पण सहितको जीवन बिताउन सक्नुहुनेछ भनेर आशा राख्दै अब हामी हाम्रो कार्यक्रम सकिएको जानकारी यहाँलाई गराउन चाहन्छौ। जानुभन्दा अगाडि श्रोता, हामी यहाँलाई हाम्रो ठेगानाको विषयमा जानकारी गरौं। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसँग सिधै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छ: 9816551020, 9816551020, र अर्को 9818535555, 9818535555। हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org, nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ: www.awr.org। श्रोता, यसमा गएर तपाईँले हाम्रा दैनिक कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र डाउनलोड पनि गर्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आर, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।
हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.org लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।